देखे तुम देखो मेरी आंखों से
अपने प्यार के सपने सच हुए
अपने से भरी थी जो गलियां उनमें खिली है अब गलियां घूमो नाचो मनाओ रंग रलियां कांटों से भरी थी जो गलियां उनमें खिली है अब गलियां
चलो सजना कहीं चल के सारे लोगों से
अपने प्यार के सपने सच हुए
अपने प्यार के सपने सच हुए
गफ गफ की सिलसिलामा घरी घरी उनले आफ्नै व्यक्तिगत जीवन को वास्तविकता उकालिदिन्थिन् पूर्णतया नै उनले आफ्नो परिवारले आफूलाई दिएको सम्मानको विवादास्पद रहस्यको पर्दा खोलिन् दिनमा एक्लै एक्लै एक्लासे पाराले बस्नुपर्ने र आफ्नो इच्छा र चाहना कहिल्यै कसैसँग साटासाट गर्न नपाउँदा उनी अन्धी जस्तै भइसकेकी रहेछन् त्यसैले होला उसको सामु उनले आफ्नो मनका भन्न हुने नहुने सबै कुराहरू भनिन् र आफ्नो बोझिलो मन हल्का भएको अनुभव गर्न थालिन् र डफीले पनि आफ्नो बारेमा सबै रहस्योद्घाटन गरे उसले पहिले आफू आइरिस सोसियलिस्ट पार्टीमा लाग्नु र पछि त्यो पार्टी छोड्नुका सबै कारण पनि उनलाई सुनाउँदै जान थाले जब उनीहरू डब्लिन सहरको त्यस स्थानबाट बाहिर लाग्दथे सायदै उनीहरू हाँसेर रहन सक्दथे होला सबै जसो साँझहरू उनीहरू एकान्तमा बिताउँदथे बिस्तारै गर्दा गर्दै जब उनीहरूका सोचाइ र विचारधारा मिले उनीहरूले बाहिरी कुराहरूमा थोरै नै बोल्ने र साना साना वा व्यक्तिगत कुरामा घन्टौ बिताउने गर्न लागे उनीहरूको सम्बन्ध नङ र मासुको जस्तो घनिष्ठ हुँदै गयो धेरै पटक साँझमा डफीको साथमा हुँदा सिनिकोले निभेको बत्तीलाई बालिनन् बरु अँध्यारोलाई नै प्राथमिकता दिइन् त्यो अध्यारोमा उनीहरू मुस्कुराए दुई मुटु एकसाथ धड्कन थाले उनीहरूका हेराई बोलाई सुनाईमा जीवन्तता भेटिन थाल्यो उत्तेजना र उमङ्ग देखिन्थ्यो चल्ने पाउ एकै भए बोल्ने शब्द उस्तै भए हेर्ने दृष्टि समान भए घरी घरी त उसले आफ्नै आवाज सुन्न पनि ध्यान दिनु पर्ने भयो यस्तै क्रम चलिरहँदा उनीहरू एक आपसमा नयनभित्र लुटपुटिसकेका थिए परिस्थितिले उनीहरू दुईको मानसिक कोमल पक्ष र भावुकता तताउन थालिसकेको थियो केही दिनपछि सिनीको भावुक बनेर भनिन् डफी अब हामी हाम्रै लागि बाँचौ स्वर्णिम साथलाई वैवाहिक रूप दिउँ त्यति बेला सिनीको अलिक उत्तेजित बनिन् र अकस्मात डफीको दाहिने हात समाएर आफ्नो तातो गालामा लगेर स्पर्श गराइन् जब यसरी सिनिकोले पहिलो पटक डफीसँग उत्तेजित भाव झल्काइन् डफी दङ्ग परे उसलाई सिनिकोले आफ्नो मायाको उल्टो अर्थ लगाएकोमा साह्रै रिस उठ्यो र ऊ सशङ्कित बने र त्यस क्षण नै उनले उनको सामुबाट हुत्तिएर आफ्नो कोठातर्फ लागे त्यसपछिका हप्ता दिनसम्म उसले सिनिकोलाई भेट्न गएनन् न त सिनिको नै ऊ सामु आइन् केही दिन पछि मात्र डफीले सिनिकोलाई भेटको लागि एउटा पत्र लेखे र पठाए पनि डफीले पत्रमा दिएको ठेगाना अनुसार त्यसपटक उनीहरू अलिक बेग्लै ढङ्गले पिछडिएको किनार छेउको चिया पसलमा भेट भए त्यो हेमन्त ऋतुको चिसो साँझ थियो, तर घरी सडकको एक किनार घरी अर्को गर्दा गर्दै उनीहरू भने तातिसकेका थिए। पुरा 3 घन्टा बित्यो, उनीहरूले पहिले जस्तै गरी गफ सुरु गर्न सकेनन् र त्यो सुरु भए पनि निरन्तरता दिन सकेनन्। सानो कुरामा भनाभन भयो। डफीले अबदेखि आफूहरू त्यसरी गोप्य रूपमा नभेट्ने कुरा सुनाए। सिनिकोले पनि स्वीकार गरिन्। त्यस दिनदेखि उनीहरू बीचको सारा नयाँ साइनो र सम्बन्ध नै तोड्ने निर्णय भयो। त्यो सिनिकोको सल्लाह थिएन, बरु डफीको एकतर्फी निर्णय थियो। जब छोटो मिठो र अनौठो खालको मिलनलाई तोडेर उनीहरू छुट्टिए, लाग्थ्यो उनीहरू दुवैजना पीडापूर्ण बने। उनीहरू चुपचाप त्यहाँबाट बाहिरिन खोजे, तर फेरि रसिला नयनले एक आपसलाई नहेरिकन ट्रेम चढ्न सकेनन्। त्यति बेला सिनिकको मनमा भक्कानो फुटेर आयो, तर सम्हालिन् र गुडबाई भन्दै छिट्टै नै त्यहाँबाट टाढिन्। केही दिन पछि नै डफीले केही हप्ता अघि सिनिकोलाई दिएका आफ्ना दर्शन शास्त्र र सङ्गीतका किताबहरूको पोको पाए। जसरी उनीहरू बीचमा छोटै समयमा छोटो मिलन भएको थियो, त्यसै गरी छोटै मिलन पश्चात लामो बिछोड पनि सजिलैसँग भइदियो। अनि जनम जनमभर सँगै जिउने सँगै मर्ने भनी गरिएका बाचा कसमहरू अधुरै रहे, अपुरै रहे।
जो वादा किया वो निभाना पड़ेगा, रोके जमाना चाहे रोके खुदाई तुमको आना पड़ेगा। जो वादा किया वो निभाना पड़ेगा। तरसती निगाहों ने आवाज दी है, मोहब्बत की राहों ने आवाज दी है। जाने हया जाने अदा छोड़ो, तरसाना तुमको आना पड़ेगा। जो वादा किया वो निभाना पड़ेगा।
ये माना हमें जासे जाना पड़ेगा, पर ये समझ लो तुमने जब भी पुकारा हमको आना पड़ेगा। जो वादा किया वो निभाना पड़ेगा।
चमकते हैं जब तक ये चांद और तारे, न टूटेंगे अब अहद पैमा हमारे। एक दूसरा जब दे सदा होके दीवाना हमको आना पड़ेगा। जो वादा किया वो
तपाईँले सुनिरहनु भएको यो आवाज हो टाइम्स एफएम 90.6 मेगाहर्जको। अनि टाइम्स एफएम 90.6 मेगाहर्जमा यो पल सुन्दै हुनुहुन्छ कार्यक्रम कथा भित्रका गीतहरू। कार्यक्रम कथा भित्रका गीतहरूको आजको यो श्रृङ्खला म कृष्ण राल तपाईँको साथमा छु। विश्व प्रसिद्ध साहित्यकार जेम्स जोइसद्वारा लिखित अत्यन्तै चर्चित कथा अ पेनफुल केसको गीती सारांश लिएर हुन्छ त, आउनुहोस् कथालाई पुनः गति दिउँ। दुख लाग्दो रित हो यो, नभोगी नहुने तर भोग्नेलाई सहन गाह्रो। मिस्टर डफी र सिनिकोको अधुरो प्रेम प्रसंग टुटेको पनि लामो समय बितेछ। डफी त पुरुष हृदयले निर्दयी बन्न सके र आफ्नो पुरानै शैलीको जीवन जिउन सके। उसको सजिएको कोठा अझै झिलमिल बन्यो। उसले कोठामा संगीतका केही सामानहरू थपे भने आफ्नो लेख्ने कलालाई पनि उसले अमूर्त रूप दिँदै गए। सिनिकोसँग भेट नभएको 2 महिनापछि डफी फेरि नाचघरमा पुगे। उसले त्यहाँ एउटा पत्रिकामा सिनिकोको अन्तर्वार्ता देखे। त्यस अन्तर्वार्तामा सिनिकोले गहिरो गरी भनेकी थिइन्, पुरुष पुरुष बीचको प्रेम असम्भव छ किनभने त्यहाँ यौन क्रिया हुन सक्दैन, र नारी र पुरुष बीचको साथीत्व सम्भव छैन किनभने त्यहाँ यौन क्रियाले ग्रस्त सोचाइ आउँछन् अनि उनीहरू स्वच्छ साथी हुन सक्दैनन्, यौन पार्टनर मात्र हुन्छन्। सिनिकोको यो अन्तर्वार्ता पढेपछि डफी त्यो नाचघरबाट बाहिरिए र एकपल्ट सिनिकोलाई भेट्ने इच्छा लिए। त्यसको केही दिनपछि नै उसको बुबाको असामयिक निधन भयो। उसका जुनियर सहकर्मीहरूले पनि बैंकबाट अवकाश पाए। उसको दिनचर्या उस्तै थियो, अफिस जानु अनि साँझ डेराको कोठामा फर्कनु। त्यतिका समय बित्यो। ऊ त्यही सिनिकोको घर अगाडिकै बाटो आउने जाने गर्दथ्यो, तर कहीँ कतै कहिले पनि सिनिकोलाई देखेनन्। तर एक साँझ उसले सधैँ खाना खाने ठाउँमा मिठो स्वाद लिँदै खाना खाइरहेका थिए। अनायसै उसका आँखा त्यही टेबलमा फालिएको एक पत्रिकाको हेडलाइनमा पुगे। त्यसपछि उसको चल्दै गरेको हात अनि गाँस रोकियो, चपाउने दाँत स्थिर भए र स्वाद लिने जिब्रो लट्ठियो। ऊ स्तब्ध भए। उसले खाना छोडे र ध्यानपूर्वक त्यो समाचार पढे। पढ्दा पढ्दै डफीको मुहार भरि चिड चिड पसिना आउन थाले। त्यसपछि उसले खाना थपेनन्, रक्सी मगाए अनि पिउँदै त्यो लाइन पढ्दै गर्न थाले। उसले बोतलका बोतल रक्सी पिए, केही बेर पछि एक गिलास चिसो पानी पिए अनि घुँडाले टेकेर थाप्लोमा हात राख्दै थाच्छ बसे। डफीमा त्यो समाचारले ठूलो परिवर्तन ल्यायो। त्यो साँझ ऊ जुनको प्रकाशमा खुट्टा बजार्दै हिँडे र भुट भुटाउँदै ऊ आफ्नो कोठामा पुगे। कोठा भित्र पसे, बिस्तारामा पल्टे र फेरि पकेटबाट त्यही पत्रिका निकाले अनि सोही हेडलाइन हेरे। यति बेला उसले त्यो समाचार चर्को आवाज निकालेर पढे। यसमा लेखिएको थियो, एउटी महिलाको मृत्यु, एउटा दर्दनाक कुरो, अ पेनफुल केस। पढ्दै जाँदा उसले देखे सिनिकोको रेल दुर्घटनामा मृत्यु भनेर लेखिएको थियो। यसमा लेखिएको थियो, हिज रेलको लिग पार गर्दै गर्दा रेलमा ठोकिएर सिनिकोको मृत्यु भयो। रेलका चालक र कर्मचारीले उनीहरूको यत्तिका लामो अनुभवमा पनि त्यस्तो दर्दनाक दुर्घटना नभएको बताएका थिए। प्रत्यक्ष दर्शकले त उनी स्वयं इच्छाले आफ्नै लिग आफै लिगमा गएर पल्टेकी बताएका थिए भने क्याप्टेन वा सिनिकोका श्रीमानले भने विवाह भएको 22 वर्ष उनीसँग राम्रैसँग बितेका र यसरी अहिले उनलाई गुमाउनु पर्दा शोकाकुल बनेका थिए। उसले भनेका थिए, गत केही समयदेखि श्रीमती सिनिकोको व्यवहारमा परिवर्तन आई उनी थामी नसक्नु भएकी थिइन्। उसले आँसु पुस्दै भने, सायद उनलाई हाम्रो ख्याल थिएन होला, केही समयदेखि उनी साँझमा एक्लै घुम्न निस्कने, पिउने र जति सम्झाउँदा पनि नमान्ने एकोहोरी बन्दै गएकी थिइन्। जे भए पनि श्रीमती सिनिकोको सुखद मृत्यु भइसक्यो, दुखद मृत्यु भइसक्यो। दोष कसैलाई थिएन। मिस्टर डफीले पत्रिका पल्टाए, परेली उठाए, उठेर झ्यालसम्म पुगे र बेहोसी पाराले साँझको झिसमिसे उज्यालोमा बाहिर हेरिरहे। नदी सुसाइरहेको थियो, बङ्गलाहरू ठाडै थिए। केही बेरमै अँध्यारो छायो, फेरि चन्द्रमा उदायो। उनको आत्महत्याले डफीमा क्रान्ति ल्यायो। उसले उनको आत्मामाथि श्रद्धाञ्जली समर्पण गर्न चाहे तर शब्द फुरेनन्। सिनेको आफू मात्र मरिनन्, उसलाई पनि खसालिन्। उसले जताततै उनकै स्वर सुने। उसको हृदय साथी, हे भगवान, कस्तो विडम्बना, कस्तो अन्त्य, के उनी साँच्चै बाँच्न लायक थिएनन् र? केही दोष बिना कस्तो निर्दोष शिकार, हुन सक्छ मैले नै धोका दिएर होला। उसले आफ्नो गल्ती स्वीकारे। जब मन्द हुँदै गएर उज्यालो हट्यो, डफी भौतारिन थाले। उसले त्यति बेला सिनेकोले आफ्नो हात समाएको क्षण सम्झे। ऊ चिन्तित भए, झटपट कोट र टोप लगाए र त्यहाँबाट बाहिरिए। उही हो त्यही खाना खाने होटलमा पुगे र रक्सी मगाए। डफीलाई सिनेकोको हत्या आफ्नो सानो गल्तीका लागि दैवले दिएको ठूलो सजाय जस्तो भयो, ठूलो एउटा पीडा जस्तै भयो।
हमसे का भूल हुई जो ये सजा हमका मिली, हमसे का भूल हुई जो ये सजा हमका मिली। अब तो चारों ही तरफ बंद है दुनिया की गली, हमसे का भूल हुई जो ये सजा हमका मिली।